This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्ते अनि स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिला का आवाजहरू. हजुर, मैले कार्यक्रमलाई कार्यक्रमको नामलाई भोइस अफ साङ्ग्रिला का आवाजहरू एउटै सेन्टेन्समा भन्ने जमर्को गरे. भर्खरै श्रोताहरू, तपाईँहरूलाई म फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरूमा. सदाको आइतबार चाहिँ म उपस्थित भइसकेको छु तपाईँहरूको यो एक घण्टाको बसाइलाई एकदमै रमाइलो र मनोरञ्जनात्मक पार्ने कोसिसमा सञ्जय तपाईँहरूको सामु उपस्थित भइसकेको छु. श्रोताहरू, अहिले तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 मेगा हर्जको तरङ्ग मार्फत, र तपाईँ यसलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसको लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ radio.adelaide.edu.au. त्यसपछि तपाईँले अनलाइन स्ट्रिमिङ गर्न सक्नुहुन्छ हाम्रो कार्यक्रम. र यदि तपाईँ यो कार्यक्रमलाई आइट्युन्समा पनि सुन्न सक्नुहुन्छ, जसको लागि तपाईँले आइपिए जर्नल्स सर्च गर्नुपर्ने हुन्छ आइट्युन्समा, र तपाईँले भोइस अफ साङ्ग्रिला लगायतका अरू विभिन्न नेपाली रेडियो प्रोग्रामहरू जुन एडलेड अस्ट्रेलिया र अस्ट्रेलिया बाहिरबाट प्रसारण हुने गर्छन् तिनीहरू तपाईँले सुन्न सक्नुहुनेछ. तर श्रोताहरू, आजको कार्यक्रममा सुरु गर्न चाहन्छु. सदा चाहिँ कार्यक्रममा पहिलो स्थानमा रहने गर्दछ समाचार, जुन चाहिँ विगत एक हप्तामा नेपाल र नेपाल बाहिर बस्ने नेपाली भाषीसँग सम्बन्ध राख्ने घटनाक्रमहरू जसले विगत एक हप्तामा एउटा प्रमुख हेडलाइन बन्न सफल भए, ती जानकारीहरू म तपाईँलाई जानकारी गराउने गर्दछु एज अ न्युज. र त्यसै गरी तपाईँहरूलाई त्यसपछि म विभिन्न गीत सङ्गीतले मनोरञ्जनका साथमा विभिन्न जानकारीहरू पनि दिने गर्दछु. र श्रोताहरू, आज म एउटा लेख यहाँहरूलाई पढेर सुनाउने छु. लेख भन्नाले एउटा स्तम्भ हो. मैले अहिलेको नेपाली पुस्तक बजारमा अलिकति चर्चामा रहन गएको रविन्द्र मिश्रले लेख्नु भएको खान पुगोस् दिन पुगोस् पुस्तकबाट एउटा लेख एउटा स्तम्भ छानेको छु. त्यो म यहाँहरूलाई कार्यक्रमको अन्तरालमा सुनाउने छु. तर अहिलेलाई भने म कार्यक्रम सुरु गर्न चाहन्छु समाचारबाट. श्रोताहरू, हजुर, समाचारको सुरुमा, सरकारले अध्यादेश मार्फत निर्वाचन सम्बन्धी कानून परिमार्जनको तयारी गरिरहेका बेला निर्वाचन आयोगका एक आयुक्तले मंगिर सातमा संविधान सभाको निर्वाचन सम्भव नभएको बताएका छन्. भक्तपुरको नगरकोटमा आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका आयुक्त अयोधी प्रसाद यादवले सरकारलाई दिएको 120 दिनको समयभित्र संविधान संशोधन हुन नसकेकाले मंगिर सातका लागि निर्वाचन सम्भव नभएको बताउनु भएको हो. आयोगले निर्वाचन सम्बन्धी कानूनी अडचन फुकाउन सरकारलाई दिएको चार महिनाको समय गत साउन 7 गते सकिएको थियो. निर्वाचन सम्बन्धी कानून परिमार्जनका लागि सरकारले राष्ट्रपति समक्ष 2 अध्यादेश जारी गरेको भोलिपल्टै आयोगका पदाधिकारीबाट सरकारले तोकेको मितिमा चुनाव गराउन नसक्ने भनाई सार्वजनिक भएको हो. उहाँले सरकारले अध्यादेशबाटै संविधान संशोधन गरे पनि मंगिरमा कुनै पनि हालतमा आयोगले निर्वाचन गराउन नसक्ने स्पष्ट पार्नुभयो. नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुकमा संविधान सभा विघटनपछिको संक्रमणकालीन अवस्थामा चरम महँगी, भ्रष्टाचार र अनियमितता बढ़ेको बताएका छन्. गणेशमान सिंह श्रेष्ठ गणेशमान सिंह केन्द्र ललितपुरद्वारा आयोजित विद्यमान राजनीतिक परिस्थिति र अबको बाटो विषय विचार गोष्ठीको उद्घाटन गर्दै उनले राष्ट्रको मुख्य एजेण्डा भ्रष्टाचार उन्मूलन गर्नु रहनुपर्छ। उपसभापति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र सामूहिक संकल्प भइसकेकाले कांग्रेस त्यसबाट पछि फर्कन नसक्ने उल्लेख गर्दै अहिले पनि लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भइरहेकाले त्यसप्रति सजग रहन आम समुदायलाई आग्रह गरे। समाजवादको नाममा दुनियाँको कम्युनिष्ट क्रान्ति असफल र खोक्रो भएको टिप्पणी गर्दै उहाँले कृषि क्रान्ति गरेर मुलुकलाई आर्थिक सशक्तिकरणको दिशातर्फ लैजानुपर्ने पौडेलको भनाई थियो। रेडियो नेपाल र नेपाल टेलिभिजनमा फरक आवाज र शैलीका साथ समाचार वाचन गरी अलग्गै पहिचान बनाउन सफल प्रमिड गिरीको आज बिहान निधन भएको छ। क्यान्सरबाट पीड़ित 62 वर्षीय गिरीको आज बिहान 7:30 बजे ओम हस्पिटलमा उपचारका क्रममा निधन भएको हो। एउटा सिंगै पुस्ता उनको यो रेडियो नेपाल हो, अब प्रवीण गिरीबाट समाचार सुन्नुहोस् भन्ने आवाजबाट परिचित थियो। रेडियो नेपाल र नेपाल टेलिभिजनपछि गिरीले निजी च्यानल एभिन्यूज टेलिभिजन र त्यसपछि हिमालय टेलिभिजनमा समाचार सम्पादकको जिम्मेवारी निर्वाह गरेका थिए। मीडिया बाहेक उनको प्रवीण सरको पनि परिचय थियो। उनले राजधानीको मीन भवन क्याम्पसमा झण्डै 3 दशक अर्थशास्त्र पढाएका थिए। अस्ट्रेलियामा रहेका छोरा आइसकेपछि मात्रै उनको सोमबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। स्वर्गीय गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्। स्वर्गीय आत्माको चिर शान्तिको कामना भोइस अफ साङ्ग्रिलाका आवाजहरू पनि गर्दछ। पूर्व सभामुख सुभाष नेम्बाङले आफूले प्रयोग गर्दै आएको गाड़ी आज फिर्ता गरेका छन्। उनले 21684 नम्बरको स्कर्पियो गाड़ी सुविधाका लागि पाएका थिए। नेम्बाङले गाड़ी मार्फत सचिवालय खर्च, ड्राइभर खर्च लगायत कुनै पनि शीर्षकमा नेपाल सरकारका तर्फबाट भूतपूर्व पदाधिकारीलाई दिने भनिएको कुनै रकम पनि नबुझेको समेत स्वकीय सचिव बुद्धिप्रसाद खनालले जानकारी दिए। यसअघि सरकारी गाड़ी सुविधाका लागि पाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव कुमार नेपाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनालले पनि आफ्नो सुविधाका लागि पाएका गाड़ी फिर्ता गरिसकेका छन्। ईपीएस मार्फत 1 वर्ष अघि दक्षिण कोरिया आएका एक नेपालीले बुधबार 15 तलाको अपार्टमेन्टबाट हाम फालेर आत्महत्या गरेका छन्। 1 वर्ष अगाडि कोरिया गएका पोखरा निवासी 25 वर्षका नवीन कुमार गुरूङले बुधबार बिहान थेगु स्थित ट्रेन स्टेशन नजिकको अपार्टबाट हाम फालेर आत्महत्या गरेको दोङजिङ चिमयाङ अर्थात सिरक बनाउने कम्पनीमा सँगै कार्यरत नेपाली सुभाष डाङ्गीले जानकारी दिएका छन्। थेगु प्रहरीले बुधबार बेलुका नै नेपाली दूतावासमा कागजात घटनाको रिपोर्ट नेपाली दूतावासमा पठाएको छ। थेगु पुलिसले पठाएको रिपोर्टमा घटनामा प्रत्यक्ष पुगेको प्रहरीले बचाउन सेफ्टी नेट बिछ्याउँदा बिछ्याउँदै 15 तल्ला बिल्डिङबाट हाम फालेर मरेको बताएको छ। मृतकको शव थेगुकै फतिमा हस्पिटलमा राखिएको छ। पुलिस रिपोर्टको आधारमा परिवारलाई तथा नेपालको परराष्ट्र श्रम लगायत का मन्त्रालयमा जानकारी पठाउने प्रक्रिया शुरू गरेको नेपाली दूतावास दक्षिण कोरियाले जनाएको छ। घर जान भनी हिँडेका गुरूङ प्लेनको एकतर्फी टिकट भयो भन्दै एयरपोर्टबाट फर्किएका थिए। थाइयरको 23 तारिक सोमबारको टिकट लिएर घर जाने तर्खरमा रहेका गुरूङलाई 24 तारिक एयरपोर्टमा लिन आउन परिवारलाई पनि जानकारी गराइएको थियो। तर अकस्मात उनी एयरपोर्टबाट फर्किएर आफ्नो भोलिपल्ट दोङ थुङको अपार्टमा रहेको एससीको पाइपमा चढ्दै गर्दा चोर होला भन्दै स्थानीयले पुलिसलाई खबर गरेको र पुलिस आएर झर्न भन्दा 10 तलाबाट 15 तलासम्म पुगेका थिए। पुलिसले उद्धार प्रयास गर्दा गर्दै उनी हाम फालेको थेगु प्रहरीलाई उद्धृत गर्दै एनआरएन कोरियाका अध्यक्ष केपी सिटौलाले जानकारी दिएका छन्। यसैगरी ईपीएस मार्फत नै रोजगारीको लागि दक्षिण कोरिया गएका प्युठानका ओम प्रसाद शेरचनले झुण्डिएर आत्महत्या गरेका छन्। दक्षिण कोरियाको छाननमा कार्यरत 23 वर्षीय शेरचनले आफू बसेको 3rd तल्लामा मंगलबार झुण्डिएर आत्महत्या गरेको हुन्। उनको मृत्युको नेपाली दूतावास दक्षिण कोरियाले पुष्टि गरेको छ। उनको पुलिस रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको आएकोले नेपालको परराष्ट्र लगायत सम्बन्धित निकायमा जानकारी पठाइसकिएको छ। हालसम्म उनका आफन्तहरू सम्पर्कमा नआइसकेको र आफन्तको दावीको आधारमा बाँकी प्रक्रिया चालिने दूतावासले जनाएको छ। उच्च लेकाली भेगमा पाइने बहुमूल्य यार्सा गुम्बाको मूल्य गत वर्षको तुलनामा 3 दोब्बरले बढेको छ। यार्सा गुम्बा खरिदका लागि काठमाडौँ तथा पोखराबाट आएका गएका केही ठूला व्यापारी र स्थानीय व्यापारीले संकलनकर्तालाई भने जति मूल्य दिन थालेपछि 81 मूल्य आकाशिएको हो। बझाङमा गत वर्ष प्रति किलो 6 देखि 8 लाखसम्म खरिद बिक्री भएको यार्सा गुम्बाको यस वर्ष 17 देखि 20 लाखसम्ममा खरिद बिक्री भइरहेको व्यापारीहरूले बताएका छन्। यार्सा गुम्बा खरिदका लागि अहिले सदरमुकाम चयनपुर करोड़ौं रूपियाँ लिएर व्यापारीहरू मोलमोलाई गरिरहेका छन्। संकलनकर्ता पनि जसले बढ़ी दिन्छ उसैलाई बेच्न पर्खिरहेका छन्। गत वर्षको तुलनामा यसपालि प्रतिकूल मौसमका कारण खासै यार्सा गुम्बा संकलन नभएको र अन्तर्राष्ट्रिय बजारमा चिनिया युआनको मूल्य बढ़ेकाले एकाएक मूल्य आकाशिएको यार्सा व्यापारीहरू बताउँछन्। केही दिन यता यार्सा गुम्बा खरिद बिक्री गर्न व्यवसायी र संकलनकर्ता सदरमुकाम चैनपुरमा गएपछि यहाँको चहलपहल निकै बढ़ेको छ। यस वर्ष बझाङमा मात्रै यार्साबाट 50 करोड़ बढी आमदानी हुने अनुमान रहेको बझाङ जड़ीबुटी व्यापार संघले जनाएको छ। गत वर्ष प्रति गोटा यार्सा गुम्बाको 150 मा बिक्री गरेका थियौं। चैनपुर गाविस मयानाका विष्णु बोहराले भने यसपटक प्रति गोटा 800 देखि 1000 सम्म फुटकरमा बिक्री भइरहेको छ। भारतबाट अस्तु सेलाउन आएको जीप राति 12 बजे दुर्घटना हुँदा 15 जनाको मृत्यु भएको छ। बिहान 7 बजे मात्र दुर्घटना भएको थाहा हुँदा 14 जनाको घटनास्थलमै मृत्यु भइसकेको थियो। एकको उपचारका क्रममा तानसेन अस्पतालमा मृत्यु भयो। मर्नेहरू एकै परिवारका सदस्य हुन्। मृत्यु हुनेमा 9 महिला, 4 बालबालिका र 2 पुरुष छन्। 2को उपचार भइरहेको छ। उद्धार गर्ने एम्बुलेन्स चालकका अनुसार 12 बजे दुर्घटना भएको थियो। पाल्पा बैगा पोखरा थोक गाविसको जोर्ते ओह्रालोमा दुर्घटना भएको हो। बिहान मर्निङ वाक गर्न हिँडेका मानिसहरूले देखेपछि मात्रै दुर्घटना भएको थाहा भएको हो। मूल सड़कबाट 20 मिटर कच्ची बाटोतिर लागेपछि जीप खसेको देखिन्छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थलमा प्रहरी नायब उपरीक्षक मीना चौधरी सहितको प्रहरी टोली पुगेको थियो। जीप करिब 100 मिटर तल खसेको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै चौधरीले बताइन्। डीएलवाई 4678 नम्बरको जीप दुर्घटनामा परेको हो। भारतको दिल्लीमा बस्दै आएको गुल्मी ठोर्गाका सत्येन्द्र लामिछाने मगर परिवारका सदस्यहरू सबै दुर्घटनामा परेका हुन्। दिल्लीमै बितेका पिताको अस्तु विसर्जन गर्न आफ्नै भूमि आएका उनीहरूको दुर्घटनामा निधन भएको हो। मृत्यु भएका मध्ये चालक भने भारतीय नागरिक हुन्। 2012 ग्रीष्मकालीन ओलम्पिक हिजोदेखि ग्रेट ब्रिटेनको लन्डनमा शुभारम्भ भएको छ। ठूलो तामझामका बीच बेलायत कि महारानीले विधिवत रूपमा लन्डन ओलम्पिक 2012 सुरु भएको घोषणा गरेकी थिइन्। यसैबीच लन्डन ओलम्पिकमा नेपालले खराब शुरूआत गरेको छ। सुटिङतर्फ 10 मिटर एयर राइफलको प्रतिस्पर्धामा नेपाली निशानेबाज स्नेहा राणा छनौट चरणबाटै बाहिरिएकी हुन्। 56 प्रतिस्पर्धी सहभागी प्रतिस्पर्धामा राणाले पुछारबाट तेस्रो स्थान ओगटिन्। वाइल्ड कार्ड मार्फत ओलम्पिकमा छनौट भएकी 19 वर्षीय राणाले 383 अङ्क स्कोर गरिन्। उनले 389 अङ्क जोड्दै राष्ट्रिय खेलकुदमा बनाएको राष्ट्रिय कीर्तिमान समेत तोड्न सकिनन्। 10 मिटर एयर राइफलमा चीनकी ई सिलिङले स्वर्ण पदक जितिन्। लन्डन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्ने क्रममा उनले 399 अङ्क स्कोर गरिन्। छनौट चरणमा सिलिङलाई उछिनेकी पोल्यान्डकी बोगाका साल्बिया अन्तिम चरणको प्रतिस्पर्धामा भने पछि परिन्। उनी रजत पदकमै सीमित भइन्। यस्तै काँस्य पदक चीनकै दु यानले हात पारिन्। लन्डन ओलम्पिकमा नेपालले अन्य 2 खेलमा प्रतिस्पर्धा गर्नेछ। नेपालका प्रसिद्ध जङ शाह र श्रेया धितालले पौडी तथा प्रमिला रिजाल र तिलक राम थारूले एथलेटिक्समा प्रतिस्पर्धा गर्नेछन्। श्रोताहरू, अहिले भर्खरै मैले तपाईँहरूलाई विगत एक हप्तादेखि हेडलाइन बन्न सफल भएका केही प्रमुख जानकारीहरू एज अ न्यूज तपाईँहरू समक्ष मैले प्रस्तुत गरेँ र कार्यक्रममा अब म अब कार्यक्रमको अर्को भागमा तपाईँहरूलाई अब गीत संगीत र साथमा रोचक जानकारीका साथ मनोरञ्जन गर्ने कोसिस गर्नेछु श्रोताहरू र अहिलेलाई म एउटा नेसनल गीतबाट अर्थात् स्वदेश गानबाट कार्यक्रमको गीती यात्रा सुरु गर्न चाहन्छु. यसलाई गाउनुभएको छ दीपक लिम्बू र सविता घिमिरेले सर्वदा घिमिरेले. सर्वदा घिमिरे भन्नुपर्दाखेरि उहाँ एडलेडमै बस्ने एकजना दिदी हुनुहुन्छ. उहाँ चाहिँ गीत सङ्गीतमा लागिराख्नु भएको छ. उहाँले भर्खरै बजारमा सिडी पनि ल्याउनु भएको छ. उहाँको सिडी निस्किसकेको छ र ऊ सोही सिडीबाट म तपाईँहरूका लागि अहिले नेपाली नेसनल सङ यो नेपाली भन्ने शीर्षकमा तपाईँहरूका लागि प्रस्तुत गर्न गइरहेको छु. हजुर सुनौ अहिलेलाई यो गीत.
यो नेपाली जहाँ भए भाषा सको झल्को आउँछ आफ्नै देशको
सास फेर्ना
कालीको नेपाल आमा काडै हुन् सारा नेपाली
हजुर श्रोताहरू, भर्खरै तपाईँले सुन्नुभयो दीपक लिम्बू र सर्वदा घिमिरेको आवाजमा यो सुमधुर गीत राष्ट्रिय भावनाले ओतप्रोत हामी नेपाली जहाँ भए पनि नेपाली हुँ भन्न पाउँदा लाग्छ साह्रै जाति भन्ने गीतले भनिरहेको थियो। मैले तपाईँहरूलाई यो गीत बजाउनुभन्दा अगाडि पनि यस गायक गायिकाको बारेमा, यो गीतका गायक गायिकाहरूको बारेमा भनेको थिएँ। दीपक लिम्बू त अब एकदमै चर्चित नेपालका गायक नै हुन् र लेडिज सिङ्गरमा चाहिँ सर्वदा घिमिरे हुनुहुन्छ जो एडिलेडमै बस्नुहुन्छ र उहाँले केही समय अगाडि एउटा सिडी पनि ल्याउ बजारमा निकालिसक्नु भएको छ जसमा चाहिँ तपाईँहरूले विभिन्न दोहोरी गीत र आधुनिक गीत साथमा राष्ट्रिय गानहरू पनि सुन्न सक्नुहुनेछ। र श्रोताहरू, यो त भयो यो गीतको बारेमा जानकारी र यसै क्रममा म अर्को एउटा जानकारी पनि गराउन चाहन्छु श्रोताहरू, तपाईँहरूका लागि। श्रोताहरू, हामीले भोइस अफ साङ्ग्रेला यो रेडियो एडलेड 101.5 मेगाहर्जमा चलाइरहेका छौँ र हामीलाई यति बेला भोलिन्टियरको आवश्यकता परिरहेको छ। यदि श्रोताहरू तपाईँ यदि रेडियोमा बोल्न इन्ट्रेस्टेड हुनुहुन्छ अथवा तपाईँलाई म रेडियोमा बोल्न को एउटा बोल्न पाए हुन्थ्यो अथवा चाहिँ मैले रेडियोमा स्किल इम्प्रुभ गर्न पाए हुन्थ्यो भन्ने लाग्छ भनेदेखि तपाईँ यहाँ आएर हामीसँग बसेर स्टुडियोमा एज अ भोलिन्टियर काम गर्न सक्नुहुन्छ। अन्त तपाईँ त्यसको लागि तपाईँले कुनै पनि एउटा ट्रेनिङ अहिले तत्कालको लागि लिनु पर्दैन। यदि तपाईँ म टेक्निकल वेमा पनि रेडियो कसरी प्यानलहरू चलाउने यताउता सिक्ने भन्ने बारेमा तपाईँ सोच्नुहुन्छ भने त्यसको लागि चाहिँ ट्रेनिङको पनि व्यवस्था गर्न सकिन्छ। र यदि होइन म रेडियोमा बोल्न मात्रै आफ्नो एउटा बोल्ने शैलीलाई इम्प्रुभ गर्न चाहन्छु भन्ने चाहनुहुन्छ भनेदेखि तपाईँ रेडियो एडलेडमा भोइस अफ साङ्गिलामा तपाईँलाई स्वागत छ। यो त भयो श्रोताहरू यो छोटो जानकारी हामीलाई भोलिन्टियर तपाईँ यदि तपाईँ भोलिन्टियर गर्न चाहनुहुन्छ भोइस अफ साङ्ग्रिलाको लागि भनेदेखि तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भन्ने मैले एउटा जानकारी गराएँ श्रोताहरू. यदि तपाईँ साँच्चै नै इच्छुक हुनुहुन्छ भनेदेखि तपाईँ हाम्रो रेडियो भोइस अफ साङ्ग्रिलाको फेसबुक पेजमा म्यासेज पठाउनुहोस् र या हामीलाई कन्ट्याक्ट गर्नुहोस्. त्यसपछि हामी यसमा कसरी इन्भल्भ हुने भन्ने कुरा जानकारी गराउँछौँ. र तपाईँ सिधै स्टुडियोमा आएर कार्यक्रम सुरु हुनुभन्दा अगाडि लगभग आधा घन्टा एक घन्टा अगाडि आएर छलफल गरेर कसरी आफूले एउटा आफूलाई मनमा लागेका कुराहरू श्रोताहरूसँग कसरी सेयर गर्ने, कसरी जानकारी दिने र कसरी श्रोताहरूलाई सकेसम्म मनोरञ्जन दिने एज अ एउटा नेपाली भाषी रेडियो भइसकेपछि कसरी श्रोताहरूलाई मनोरञ्जन गराउने भन्नेको कुरामा छलफल गरेर तपाईँ अनियर हुन सक्नुहुन्छ. र श्रोताहरू, अब म फेरि पनि अर्को एउटा गीत बजाउन गइरहेको छु यहाँ. यो चाहिँ मन्त्र ब्यान्डको प्रियसी शीर्षकमा रहेको छ. अहिलेलाई म यो गीत प्रस्तुत गर्दैछु तपाईँहरूका लागि र यस गीतपछि म फेरि पनि केही अरू रोचक जानकारीहरू र गीत सङ्गीत लिएर पुनः उपस्थित हुनेछु. तर अहिलेलाई भने सुनौ यो गीत मन्त्र ब्यान्डको आवाजमा प्रियसी. श्रोताहरू, तपाईँले भर्खरै सुन्नुभयो मन्त्र ब्यान्डको आवाजमा प्रियसी। श्रोताहरू, तपाईँहरूलाई पक्कै पनि यो गीत मन पर्यो होला र तपाईँ पनि गुनगुनाउँदै हुनुहुन्थ्यो होला भन्ने मैले आशा लिएको छु यो गीतलाई। श्रोताहरू, मसँग अर्को एउटा अब कार्यक्रममा अर्को एउटा हेल्थ टिप्स छ। अर्को एउटा भन्दा पनि मैले अहिलेसम्म त हेल्थ टिप्स भनेको छैन, तर यो मेरो पहिलो हेल्थ टिप्स हो। एज अ हेल्थ टिप्स भन्दा पनि श्रोताहरू, तपाईँ यदि स्मोक गर्नुहुन्छ अथवा चुरोट खानुहुन्छ भनेदेखि अलिकति सोच्नुपर्ने अवस्था छ। मसँग यहाँनिर भएको सामग्रीले त्यसै भन्दैछ श्रोताहरू। सिगरेट खाँदा कुनै कुनै महिलाको अगाडि तपाईँ बढी आकर्षक त देखिन सक्नुहुन्छ, तर यो बानीले नपुंसक समेत बनाउन सक्छ। बेजिङका विश्व स्वास्थ्य संगठन तमाखु स्वास्थ्य सहयोग केन्द्रका निर्देशक वाङ चेनका अनुसार धूम्रपान यौन सम्बन्धी समस्याको कारण बन्न सक्छ, तर यो सम्बन्धको बारेमा अमेरिका र युरोपको दाँजोमा चीनमा बढी चर्चा नभएको हो। वाङले तमाखु नियन्त्रण कार्यशालामा भने, हामीलाई यसबारे बढी कुरा गर्नुपर्छ र ठोस वैज्ञानिक तथ्याङ्कसँग दावीको समर्थन हुनुपर्छ। गत वर्ष 15-60 वर्षका 12,743 चीनका पुरूषमाथि गरिएको सर्वेक्षणमा पाइयो कि 17.1% अर्थात 17.1% पुरूष नपुंसक थिए। वाङका अनुसार धूम्रपानले मोटोपना, मधुमेह लगायत अन्य थुप्रै रोगको खतरा हुन्छ। सन् 2007 एउटा अन्य अध्ययनमा पनि भनिएको छ, भनिए अनुसार धूम्रपान गर्नेहरूको नपुंसक हुने सम्भावना धूम्रपान नगर्नेहरूको दाँजोमा 1.41 गुणा बढी हुन्छ। हजुर श्रोताहरू, स्मोकिङले अथवा धूम्रपान गर्ने बानीले कतिसम्म स्वास्थ्यलाई हानि गर्दो रहेछ भन्ने बारेमा मैले तपाईँहरूलाई जानकारी गराएँ। श्रोताहरू, वास्तवमा धूम्रपान गर्नु शरीरको लागि कुनै पनि एउटा कन्डिसनमा राम्रो होइन। यसले एउटा यौन रोगमा मात्रै होइन, यसले अरू पनि रोगहरू निम्त्याउँदो रहेछ। जस्तै अब मोटोपन, मधुमेह लगायत अरू थुप्रै रोगहरू, जस्तै अब लङ्सको समस्या होइन, फोक्सोमा समस्या देखिने, फोक्सोको क्यान्सर, यस्ता आदि इत्यादि रोगहरूलाई निम्त्याउने चिजलाई हामीले अहिलेदेखि नै सतर्कता अप्नाउन सकियो भने हामीलाई हाम्रो स्वास्थ्यमा राम्रो हुने कुरा अवश्य पनि निश्चय छ। र श्रोताहरू, यो स्वास्थ्य सम्बन्धी जानकारीका सँगसँगै म फेरि अर्को एउटा गीत बजाउन गइरहेको छु यहाँनिर। तिमीलाई म के भनौँ, नारायण गोपालको आवाजमा यो गीत एकदमै सुमधुर गीत छ। श्रोताहरू, यो रातमा म तपाईँहरूका लागि यो गीत प्रस्तुत गर्दैछु। तिमीलाई म के भनौँ, नारायण गोपालको आवाजमा, तर यो गीतलाई रिअरेन्ज गरिएको छ।
साझे शीतल वातावरणमा यो मनलाई कसरी सम्हालु म नपी बेहोश बेहोश भए म कहिले न छुट्ने नशा भनु कि फूल भनु कि जुन भनु फूल भनु कि जुन भनु उपमा धेरै म के दिऊ तिमीलाई मन कि माया लु भनु तिमीलाई म केही बोल्न खोज्दा कापेका आधार केही झुके झुकेका नजर केही बोल्न खोज्दा कापेका आधार बियाखा का गहिरा ताल बीच नसके कहिले न छुट्ने तीर्षना भनु कि फूल भनु कि जुन भनु फूल भनु कि जुन भनु उपमा धेरै म के दिऊ तिमीलाई मन कि माया लु भनु तिमीलाई
हजुर श्रोताहरू स्वर सम्राट नारायण गोपालको आवाजमा तिमीलाई म के भनौँ सुन्दै हुनुहुन्थ्यो तपाईँहरू श्रोताहरू यति बेला 10:08 गएको छ रातिको 10:08 गएको छ स्टुडियोको घडीमा र तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरू र म तपाईँको साथमा छु सञ्जय र तपाईँ यसलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ जसको लागि तपाईँले लगन गर्नुपर्ने हुन्छ radio.adelaide.edu.au र श्रोताहरू म अहिलेको लागि एउटा छोटो व्यापारिक विश्राम लिन जाँदैछु र व्यापारिक विश्रामपछि म मैले पूर्व उद्घोषण गरे बमोजिम तपाईँलाई म एउटा स्तम्भ सुनाउँदैछु यहाँनिर आज चर्चित बन्न पुगेको किताब छोटो समयमा निकै चर्चित बन्न पुगेको किताब खान पुगोस् दिन पुगोस् रविन्द्र मिश्रले लेख्नुभएको किताब त्यसबाट मैले एउटा अध्याय सावार गरेको छु त्यो म तपाईँहरूलाई यो व्यापारिक विश्रामपछि तुरुन्तै लिएर आउनेछु
एडिलेडमा रहेको एकमात्र प्रोफेसनल नेपाली वित्तीय कम्पनी वाग्ले इन्टरप्राइजेसले अकाउन्टिङ र फाइनान्स सम्बन्धीका कामहरू गर्दै आइरहेको छ तपाईँ पनि आफ्नो सफल व्यवसायको लागि अनुभवी एकाउन्टेन्टबाट सुझाव सुविधा लिन चाहनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस् ट्याक्स सर्भिसेसको साथसाथै हामी व्यापार लगानी तथा व्यापार स्थापना सम्बन्धी परामर्श लगायत होम लोन इन्भेस्टमेन्ट प्रोपर्टी लोन रिफाइनान्सिङ र कमर्सियल प्रोपर्टी फाइनान्स सम्बन्धित वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेका छौँ आशिष वाग्ले वाग्ले इन्टरप्राइजेस 5th फ्लोर 22nd ग्रीन फिल स्ट्रीट एडिलेड एसए 5000 फोन नम्बर 0434-532-062 इमेल wagle@wagle.com.au
हजुर श्रोताहरू तपाईँहरूलाई पुनः स्वागत छ कार्यक्रममा यो छोटो व्यापारिक विश्रामपछि र म श्रोताहरू तपाईँलाई रविन्द्र मिश्रले लेख्नुभएको किताब खान पुगोस् दिन पुगोस्बाट एउटा स्तम्भ तपाईँहरूलाई सुनाउने कोसिसमा छु यहाँ र श्रोताहरू रविन्द्र मिश्र नेपाली बिबिसी सेवाका प्रमुख संवाददाता पनि हुन् र म उहाँको खान पुगोस् दिन पुगोस् किताबकोबाट छोराछोरीलाई नेपाल फर्काउँ शीर्षकमा 2068 साल नागरिक दैनिकमा छापिएको असोज 25 गते 2068 असोज 25 गते नागरिक दैनिकमा छापिएको एउटा स्तम्भ यहाँनिर तपाईँहरूका लागि म प्रस्तुत गर्न गइरहेको छु हजुर अहिलेलाई यो स्तम्भ छोराछोरीलाई नेपाल फर्काउँ शीर्षकमा ठूलै रमझमका साथ दशैं सकियो र ठूलै रमझम लिएर तिहार आउँदैछ। तर दशैंको सेरोफेरो र दशैंको समयमा केही यस्ता दृश्य देखिए जसले मेरो मनमा हामी कस्तो समाजको निर्माण गरिरहेका छौं र समाजलाई कतातिर डोर्याइरहेका छौं भन्ने प्रश्न गहिरोसँग उब्जाएका छन्। त्यस्ता दृश्यहरू अन्य समयमा पनि नदेखिएका होइनन्, तर यस पटक अलि बढी नै बलियोसँग अनुभूति भएको मात्र हो। अघिल्ला वर्षहरू जस्तै यो वर्ष पनि हामी आफन्तहरू कहाँ पनि टीका लगाउन गयौं। तीमध्ये एउटा परिवारमा करिब 80 वर्षका वृद्ध र करिब 75 वर्षकी वृद्ध छन्। 10-15 वर्ष अगाडि उनीहरूको घर छोराछोरी नाति नातिनाले भरिएको हुन्थ्यो। दशैंको बेलामा त्यहाँको उत्साह उमङ्ग नै बेग्लै हुन्थ्यो। अहिले स्थायी रूपमा उनीहरूका दुई छोराका परिवार अमेरिकामा र एक छोरीको परिवार अस्ट्रेलियामा छन्। दशैंका लागि भनेर उनीहरू आउन सक्ने कुरा भएन। त्यसैले उनीहरूले फोन मार्फत बुबा आमाबाट सुस्वास्थ्य, उत्तरोत्तर प्रगति र समृद्धिको आशीर्वाद लिए। तर त्यो ठूलो घरमा मृत्यु पर्खेर बसेका ती बुढा बाबुआमाको न स्वास्थ्य ठिक छ, न कुनै प्रगति छ, न समृद्धि नै। उनीहरूलाई आशीर्वाद दिने पनि कोही छैनन्। बुबा कान कम सुन्छन्, उनलाई मधुमेह भएको छ, अन्य समस्या पनि छन् र उनलाई नियमित रूपमा डाक्टर कहाँ जानुपर्छ। आमाको हालत झन् नाजुक छ, उनलाई पनि मधुमेह भएको छ, हात खुट्टा सुनिन्छन्, शरीर जताततै दुख्छ र राति राम्रोसँग निन्द्रा लाग्दैन। सबै छोराछोरीले सफल र सम्पन्न भए पनि लामो समयदेखि घरमा बस्दै आएकी एउटी घरेलु कामदारको दया मायामा ती दुवै बुढाबुढीको जिन्दगी घसिरहेको छ। को नातेदार टीका लगाउन आउलान् र एकछिन भए पनि मन बहलाउन पाइएला भनेर बाबुआमा यता ढोका कुरेर बसिरहँदा उता छोराछोरी चाहिँ साथीहरूको साथमा हरेक साँझ भिन्दा भिन्दै घरमा पार्टी गरेर खुब रमाइलोसँग दशैं मनाउने योजना गरिरहेका थिए होलान् भन्ने अनुमान लगाउन गाह्रो पर्दैन। दशैंको ठिक अगाडिको कुरो हो, मैले टोलमा एक वृद्ध दम्पतिको स्थिति झण्डै झण्डै माथि बयान गरिएका मेरा आफन्तको जस्तै थियो। उनका दुई छोरा क्यानाडा र अमेरिकामा राम्रै जागिर खाएर बसेका छन्। एक छोरी काठमाडौँमै छिन्। उनी कहिलेकाहीँ बाबुआमालाई भेट्न र सहयोग गर्न आउँछिन्, तर स्वाभाविक रूपमा उनलाई आफ्नै घर परिवार सम्हाल्दैमा फुर्सद छैन। ती वृद्ध वृद्धामध्ये श्रीमानको अवस्था अत्यन्त खराब थियो र उनको हेरचाह श्रीमतीले गर्ने गर्थिन्। तर एकाएक श्रीमतीको स्वास्थ्य नराम्रोसँग बिग्रियो। अस्पताल लगेको केही समयपछि उनलाई आइसियूमा राखियो। आफन्तहरूले छोराहरूलाई खबर गरे। छोराहरूले अचानक नेपाल आउनुपर्ने चाँजो पाँजो मिलाउँदा दुई दिन बितिसक्यो। त्यसै बिते। त्यसपछि एक छोरा नेपाल आउन सके, अर्का चाहिँ आउन सकेनन्। छोरो आएको केही घण्टाभित्रैमै आमाको निधन भयो। 13 दिनको काम सकेर 14 दिन छोरा फर्किए। श्रीमती गुमाएपछि ती श्रीमानको हालत बढ्दो रूपमा दयनीय बन्दै गएको छ। छोराहरूले त्यो देख्दैनन्, बाउले त्यो बताउँदैनन्। माथि उल्लेखित दुईटा घटनाले नेपालका र खास गरी काठमाडौँका धेरै मध्यम र उच्च मध्यम वर्गीय परिवारको स्थितिलाई प्रतिबिम्बित गर्दछ। व्यक्तिगत प्रगति, समृद्धि र आरामदायी जीवनको खोजीमा बसाइ सर्नु अत्यन्त स्वाभाविक मानवीय चरित्र हो। तर त्यो चरित्रको दायरालाई कतिसम्म तन्काउने भन्नेमा चाहिँ संसारभरि नै मानिसहरू बढ्दो रूपमा चुक्दै गएका छन्। जसले पारिवारिक मूल्य मान्यता, सुख शान्ति, सामाजिक सद्भाव र जीवनको सौन्दर्य सबैमा अत्यन्त नकारात्मक असर परिरहेको छ। नेपालका हकमा कुरा गर्दा हाम्रो पारिवारिक बनोट पश्चिमाहरूको जस्तो होइन। अहिले पनि हाम्रो परम्परामा व्यक्तिभन्दा परिवार हावी हुने गर्छ र त्यो नै परिवार, समाज र मानव सभ्यताका लागि उत्तम बाटो हो भन्नेमा शंका छैन। तर त्यो सुन्दर र सुसंस्कृत परम्परालाई हामी बिस्तारै त्यागिरहेछौँ। जो नेपालीहरू गाई भैँसी र घरखेत बेचेर ऋण काढेर परिवार पाल्न नसकेर र गर्न सक्ने केही नभएर विदेशी र मौका मिल्दा त्यतै घरजम गरेर नेपालमा परिवार पालिरहेका छन्, तिनलाई दोष दिने ठाउँ छैन। मर्ता क्या न कर्ता, तर म जुन वर्गको कुरा गरिरहेको छु ती पेट पाल्न धौधौ भएर छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन नसकेर या आर्थिक रूपमा सँगै सधैँ सङ्घर्ष गर्नुपर्ने स्थायी रूपमा विदेश भासिएका होइनन्। उनीहरूलाई सुखशैल पूर्ण जीवनको मानवीय आकाङ्क्षाले डोर्याएको हो। तर त्यस क्रममा उनीहरूले बढ्दो रूपमा मानवताका दुईटा महत्त्वपूर्ण दायित्व बिर्सिँदै गएका छन्। पहिलो पारिवारिक दायित्व, जुन असल समाज निर्माणको आधारशिला हो, र दोस्रो सामाजिक दायित्व, जुन विकसित समाज निर्माणको कडी हो। व्यक्तिगत उपलब्धिमा मात्र जिन्दगी केन्द्रित भएपछि त्यसले कालान्तरमा न व्यक्तिको हित गर्छ न त समाजको। सो सबैले शिक्षा अनुभव वृत्ति विकास र पैसालाई महत्व दिनुपर्छ। तर घरमा वर्षौंसम्म अशक्त बाबुआमा छोडेर ती मर्नुभन्दा एक दुई दिन अगाडि दौडी दौडी मुख हेर्न आएर या मरिसकेपछि दागबत्ती दिन आइपुगेर सफल र सम्पन्न हुनुको अर्थ के? त्यस्ता व्यक्तिहरू बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी विश्व ब्याङ्क निर्देशक या राष्ट्रसङ्घका महासचिव नै किन नबनुन्? तिनले न आफ्ना छोराछोरीलाई पारिवारिक संस्कारको न मानवीय मूल्य मान्यताको महत्त्व सिकाउन सक्छन्। जिन्दगीभर श्री र सम्पत्तिमा केन्द्रित भएर आफैले अभ्यास नगरेको आदर्श छोराछोरीलाई कसरी सिकाउने? तिनका छोराछोरी पनि भोलि बाबुआमा जस्तै आत्मकेन्द्रित हुनेछन् भन्नेमा शङ्कै छैन। त्यसको असर परिवारमा मात्र होइन प्रत्यक्ष रूपमा समाजमा पर्छ। त्यसै भएर संसारमा व्यक्तिहरू ठुला हुँदै गइरहेका छन्। तर समष्टिगत रूपमा समाजहरू भने झन्झन समस्याग्रस्त बन्दै गइरहेका छन्। हालै राष्ट्रसङ्घका महासचिव वान की मुनका विशेष सल्लाहकार तथा विश्वविख्यात अर्थशास्त्री जेफ्री स्क्यासले आफ्नो एउटा लेखको सुरुवात यसरी गरेका थिए, हामी अत्यन्त चिन्ताग्रस्त समयमा बाँचिरहेका छौं। संसारमा अभूतपूर्व सम्पत्ति हुँदाहुँदै पनि अत्यन्त ठूलो असुरक्षाको भावना अस्थिरता र असन्तुष्टि छ। संयुक्त राज्य अमेरिकामा ठूलो बहुमत देश गलत दिशामा अघि बढिरहेछ भन्नेमा विश्वस्त छ। निराशा बढ्दो छ। अन्य धेरै ठाउँमा यही स्थिति व्याप्त छ। अनि आफ्नो फेसबुक पेजको आग्रहमा उनी लेख्छन्, हामीले 21 शताब्दीको सुरुमा असल समाजको धारणालाई पुनर्भाषित गर्नु जरुरी छ। हामीले भावी पुस्ताको पहरेदार भएर आफैलाई समाजका आवश्यकताहरूबारे गहिरो रूपमा शिक्षित तुल्याउनु परेको छ र दयाभाव समाजलाई बलियोसँग बाँधेर राख्ने डोरी हो भन्ने बुझ्नु परेको छ। तर हामी व्यक्तिगत सफलता र उन्नतिको खोजीमा यति लिप्त भएका छौं र त्यसबाट यस्तो समाजको निर्माण गरिरहेका छौं जहाँ अरूको त कुरै छोडिदिउँ बाबुआमा प्रतिको दायित्व समेत औपचारिकतामा सीमित हुँदै गइरहेको छ। यद्यपि त्यसका लागि छोराछोरी मात्र होइन बाबुआमा पनि त्यत्तिकै दोषी छन्। छोराछोरीले अमेरिकी ग्रीन कार्ड या नागरिकता लिए भनेर दङ्ग पर्ने राम्रै पढे लेखेका र राम्रै घरजम भएका कैयौं नेपालीलाई मैले भेटेको छु। नेपालमै आएर केही गर्छु भन्दा होइन आउनु हुँदैन भनेर छोराछोरीलाई आउन निरुत्साहित गर्ने नेपालीहरू देखेको छु। त्यस्तो मानसिकताले दीर्घकालमा कसैको पनि हित गर्दैन। नेपाल जस्तो देशमा त झन पारिवारिक र देशको रुग्ण परिस्थिति दुवै कारणले गर्दा नेपालीहरू अलि पढेपछि देखेपछि केही कार्य अनुभव बटुलेपछि बालबच्चा धेरै ठूला नहुँदै आफ्नो र आमा बाबुको उमेर छँदै देश फर्कनु अत्यन्त जरुरी छ। विकसित विश्वमा सरकारले कम से कम बुढाबुढीका लागि राम्रो प्रबन्ध मिलाइदिएको हुन्छ र स्वास्थ्य सुविधाहरू पनि पुर्याइदिएको हुन्छ। हामी कहाँ ती दुवैको व्यवस्था छैन। राम्रा पढे लेखेका सफल छोराछोरी हुँदाहुँदै बुढाबुढीले आफ्नो बुढेसकाल आफै र घरेलु कामदारको सहयोगले सम्हाल्नुपर्ने स्थितिको सिर्जना भएको छ। अर्को कुरा, यो देशलाई त सक्दो बढी सक्षम नेपालीहरूको खाँचो छ। विकसित विश्वमा हाम्रो जस्तो आदर्शवादी सुनिने राष्ट्रियताको भावनाले त्यति महत्व राख्दैन, किनभने त्यो समाज विकसित भइसक्यो र त्यहाँबाट केही सक्षम नागरिक विदेशमा बसाई सर्दा त्यसले त्यति ठूलो तात्विक असर पार्दैन। त्यसमा पनि त्यसको शोध भर्ना ठूलो हदसम्म विदेशबाट स्थायी रूपमा बसाई सरेर आउने सक्षम आप्रवासीहरूबाट हुने गर्छ। हाम्रो देशको परिस्थिति नितान्त भिन्न छ। त्यसै पनि गए गुज्रिएको अवस्थामा भएको देशबाट ठूलो संख्यामा सक्षम नागरिकहरू स्थायी रूपमा विदेशिएपछि देश असक्षमहरूको हातबाट सञ्चालित हुने नै भयो। अनि हामी यस्तो स्थिति छ नेपाल आएर के गर्ने भन्ने टिप्पणीहरू छोराछोरीलाई स्थायी रूपमा विदेशमै बस्न प्रेरित गर्ने र विदेशमै बस्न चाहने दुवैबाट जताततै सुन्ने गर्छौं। हो, शैक्षिक या व्यावसायिक दक्षता कम भएका नेपालीहरूले नेपाल फर्किन अगाडि राम्ररी सोच्नुपर्छ, किनभने चाहना र भावना मात्र भएर हुँदैन। आफू र परिवारको बाँच्ने आधार पहिल्याउनै पर्ने हुन्छ। तर शिक्षित र व्यावसायिक दक्षता भएका अधिकांश नेपाली र तिनका बुबाआमाले त्यो चिन्ता गर्नै पर्दैन। त्यस्ता धेरै नेपाली नेपाल फर्किएका छन् र तिनले पेसागत व्यक्तिगत र कैयौंका हकमा सामाजिक रूपमा अत्यन्त उपलब्धिमूलक जिन्दगी बिताइरहेका छन्। त्यसरी फर्किने कोही बेकार भएको मैले देखेको छैन। उनीहरूले आफ्ना छोराछोरीलाई कि नेपालकै कि भारतका राम्रा विद्यालयमा राखेका छन् र त्यसबाट पनि उनीहरू सन्तुष्ट छन्। नेपालमा जीवन गुजारा गर्ने आधार र आफूसँग शिक्षा र सिप छ भने नेपाल फर्किनका लागि सिर्फ तीनवटा प्रतिबद्धताको आवश्यकता पर्छ। पहिलो, विदेशमा काम गर्दै जाँदा हासिल हुँदै जान सक्ने उच्च पद प्रतिष्ठा र आमदानी त्याग्ने दृढता, जसको लोभले गर्दा धेरै आप्रवासी फर्किने रहर हुँदाहुँदै पनि विदेशमै फँसेको मैले देखेको छु। दोस्रो, पहिलो सन्तानलाई लगभग 10 वर्षको उमेरभन्दा उता विदेशमा नराख्ने दृढता, किनभने त्योभन्दा बढी उमेर हुन थालेपछि उनीहरूलाई फर्काउन भाषागत र अन्य विविध कारणले असम्भव प्राय हुन्छ र फर्काउँदा उनीहरूमाथि अन्याय हुन सक्छ। र तेस्रो प्रतिबद्धता बुवा आमासँग सम्बन्धित छ। उनीहरूले अरूको देखासेखी गरेर छोराछोरी नेपालमै छ भन्दा हीनताबोध गर्ने र अमेरिका या बेलायतमा छ भन्दा गर्व महसुस गर्ने मानसिकतालाई त्याग्नुपर्छ। यति भयो भने धेरै सक्षम नेपालीलाई नेपाल फर्किन खासै गाह्रो पर्दैन। त्यसो गर्दा उनीहरूको विदेशमा बस्नु र जागिर खानुको तथाकथित रवाफ घट्ला, कतिपय स्थितिमा आमदानी पनि कमै होला। तर एउटा कुरा चाहिँ प्रष्ट छ, उनीहरूले आफूलाई पहिले भन्दा बढी सुखी र सन्तुष्ट हुने अवश्य महसुस गर्नेछन्। आमा बुवा र नातागोतासँगको निकटता, त्यसले बालबच्चामा पार्ने सकारात्मक प्रभाव अनि राष्ट्र र सुसंस्कृत समाजको निर्माणमा उनीहरूले पुर्याउन सक्ने योगदानले उनीहरूलाई अझ बढी आनन्दको अनुभूति पनि दिनेछ। यति भयो भने कम शिक्षा र सिप भएका कारण विदेशिन बाध्य नेपालीहरूका लागि पनि नेपालमै अवसरहरू सिर्जना हुने सम्भावना स्रोत बढ्नेछ। प्रगतिको नाममा हामीले पारिवारिक मूल्य मान्यता तथा सामाजिक दायित्व दुवै नष्ट गर्दै गइरहेका छौं। बाबुआमाले मात्र तिमीहरूले पढ्यौ सिक्यौ अलिकति कमायौ नकमाएको भए पनि हामीसँग नै पुग्दो छँदैछ, अब आओ यही जस्तो हुन्छ त्यसै गरेर बसौं, हाम्रो तिमीहरूको केटाकेटीको सबैको लागि राम्रो हुन्छ देशको लागि पनि राम्रो हुन्छ भन्ने हो भने शिक्षा र सिप भएका धेरै युवा फर्कन्छन् भन्नेमा कुनै शंका छैन। बाध्यताहरूलाई अपवाद मानेर भन्नुपर्दा मर्ने बेला दागबत्ती दिन जाने संस्कृतिको विकास गर्नुभन्दा जिन्दगीमा अलि कमै प्रगति भए पनि पारिवारिक र सामाजिक दायित्व बोधको संस्कृति विकास गर्नु अत्यावश्यक भइसकेको छ। त्यसैले सम्भव हुने सबैले उचित समयमै छोराछोरीलाई नेपाल फर्काउने बारे गहिरोसँग सोच्ने हो कि? हजुर श्रोताहरू, मैले भर्खरै तपाईँहरूलाई खान पुगोस् दिन पुगोस् रविन्द्र मिश्रले लेख्नुभएको किताबबाट एउटा स्तम्भ छानेर तपाईँहरूलाई सुनाएँ। मैले यो स्तम्भ नागरिक दैनिकमा छापिएको थियो 2068 असोज 25 गतेको नागरिकमा। श्रोताहरू, वास्तवमा नेपालबाट विदेशी नै क्रममा युवाहरूको संख्या ठूलो छ, वैदेशिक रोजगारको क्रममा होस् या चाहिँ पढाइको सिलसिलामा होस् या चाहिँ अरू कुनै अवस्थामा होस्, र नेपालीहरू जति पनि विदेशिन्छन् कमै मात्र फर्किन्छन्। यसरी युवा पुस्ता जुन चाहिँ देशका लागि एउटा बलिया स्तम्भ हुन्, उनीहरू विदेशिएर विदेशमै पलायन हुने बानीले कुनै दिन यस्तो पनि अवस्था आउन सक्छ नेपालमा बुढाबुढी मात्रै जो चाहिँ विदेशिन सकेनन् उनीहरू मात्रै बस रहने हुन् कि भन्ने एउटा अड्कल गर्न सकिन्छ। श्रोताहरू, तपाईँलाई मैले यो खान पुगोस् दिन पुगोस्बाट एउटा स्तम्भ सुनाएँ र यस्तै यसमा अरू पनि धेरै यस्ता स्तम्भहरू छन् जुन चाहिँ वास्तवमा शोचनीय गणन गर्नुपर्ने स्तम्भहरू छन्। म बाँकी अरू आगामी कार्यक्रमहरूमा म तपाईँलाई सुनाउने कोसिस गर्नेछु। श्रोताहरू, यस बेला म कार्यक्रमको अन्तिम चरणमा आइसकेको छु। श्रोताहरू, यो स्तम्भ अलिकति लामो थियो, त्यसै कारणले गर्दा पनि मसँग अब थोरै समय मात्रै बाँकी छ, जम्मा 6 मिनट बाँकी छ। यसै क्रममा म तपाईँलाई एउटा अर्को गीत सुनाउन चाहन्छु, चलचित्र सायदबाट, चलचित्र सायदको यो टाइटल ट्र्याक, चलचित्र सायद एडलेडमा बुधबार अगस्त 1 तारिकमा स्क्रिनिङ हुँदैछ, तपाईँहरूलाई थाहा नै छ, मैले विगतका कार्यक्रमहरूमा पनि भनेकै छु। र तपाईँ यदि यो सायद फिल्म हेर्न चाहनुहुन्छ भनेदेखि तपाईँले आफ्नो टिकट बुक गर्नुपर्ने हुन्छ। त्यसका लागि तपाईँले फेसबुकमा तपाईँले आशिष वाग्लेसँग सम्पर्क गर्न सक्नुहुन्छ, त्यसै गरी समीर भण्डारी, अनि त्यसै गरी मुन्ना गुरुङ, दिपेन्द्र गुरुङ, उहाँहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ टिकटका लागि। र सायद फिल्म स्क्रिनिङ हुने दिन भने बुधबार अगस्त 1 तारिकका दिन परेको छ र समय रहेको छ 6:30 बजे। र श्रोताहरू, अहिलेलाई सुनौ सायद चलचित्रबाट यो टाइटल ट्र्याक स्याडोज ब्यान्डको आवाजमा। श्रोताहरू, कार्यक्रम तपाईँ अहिले सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रिला, र भोइस अफ साङ्ग्रिलाको समय आजको लागि सकिसकेको छ। श्रोताहरू, सकिसकेको छ भन्दा पनि सकिन मात्र अब 3 मिनट बाँकी छ। यसै क्रममा म बिदा माग्ने तर्खरमा छु श्रोताहरू तपाईँहरूसँग, र श्रोताहरू अर्को आइतबार फेरि म तपाईँहरू समक्ष उपस्थित हुनेछु 9:30 बजे कार्यक्रम भोइस अफ साङ्ग्रिला लिएर तपाईँहरूका सामु आउने नै छु। तपाईँहरूको रेडियो सेटमा म उपस्थित हुने नै छु। समाचार, न्यूज, भ्यूज अनि त्यस्तै गरी रोचक जानकारी र मिठा मिठा गीत सङ्गीतको साथमा उपस्थित हुने नै छु। तबसम्मका लागि श्रोताहरू, म बिदा हुन चाहन्छु आजको कार्यक्रमबाट। द अपकमिङ प्रोग्राम इज रेडियो नोट्स, किप स्टे ट्युनिङ ट्युन फर रेडियो नोट्स, र थ्याङ्क यू भेरी मच फर लिसनिङ द भोइस अफ साङ्ग्रिला। र श्रोताहरू, अहिलेको लागि गुड नाइट, सी यु नेक्स्ट टाइम। र जाँदा जाँदै तपाईँहरूलाई म अर्को एउटा गीत छोड्दैछु, कर्मा ब्यान्डको आवाजमा नयाँ सपना।
नयाँ सपना नयाँ सहर मनमा लिएर केही रहर धेरै रमाए धाने भए